اب آیت نمبر 4 سورت منافقون میں اللہ رب العزت فرماتے ہیں وَإِذَا رَأَيْتَهُمْ، اور جب تو دیکھے ان کو، وَإِذَا اور جب، رَأَيْتَ تو دیکھے، کسے کہا جا رہا ہے؟ آپ صلی اللہ علیہ وسلم کو، کہ جب آپ دیکھے ہوں ان کو، تو عجیبو کا اچھے لگے تجھے، کیا اچھے لگے؟ اجسامہم، ان کے جسم جو ہیں وہ تمہیں اچھے لگیں، اور اجسام جو ہے یہ جسم کی جمع ہے، جسم واحد ہے. ویسے جسم کے لیے قرآن میں جسم، جسد، بدن تین لفظ آئے ہیں، لیکن ہمارا پھر اس وقت کا عنوان کیا ہے؟ جسم. جسم کسے کہتے ہیں؟ ہر مادی چیز جو جسم رکھتی ہے، جو طول میں، عرض میں اور گہرائی میں بھی ہو. یعنی جسم سے مراد کہ اس کی لمبائی بھی دیکھنی ہے، اس کی چوڑائی بھی اور اس کی گہرائی بھی، خواہ جاندار ہو یا بے جان. پھر اسی طرح جسامت کہتے ہیں نا، اس کی جسامت کیسی ہے، تو اس سے مراد اس کا ڈیل ڈول، قد و قامت، اس کا تناور اور بڑا ہونا جو ہے وہ مراد ہے. اب رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے کہ جب آپ ان کو دیکھیں تو جی بکا، اور تو جی بکا جو ہے عین جیم با، جیسے کسی چیز کا عجیب لگنا، تو عجیب کے معنی کیا ہے؟ کہ اس کا بڑا شاندار لگنا، اس کا بڑا خوبصورت لگنا. عین جیم با کا لفظ جو ہے یہ استعمال ہوتا ہے کسی چیز کے خوش لگنے کو، کسی چیز کے اچمبے پن کے ظاہر ہونے کو. تو منافقین جو ہیں یہ آپ دیکھتے ہیں اور ان کا جسم جو ہے وہ آپ کو بڑا خوش کرتا ہے، بڑا شاندار جو ہے وہ لگتا ہے. آپ دیکھیں، خوش ہونا کرنا یا خوش لگنا، اس کے لیے قرآن میں 10 لفظ آئے ہیں، اور یہ جو ہے نا عجبا، یہ 10واں درجہ ہے، 10واں درجہ. ذرا تصور کریں کہ کسی چیز کا دلکش ہونا، بھلا لگنا. آپ اس کو سورۃ البقرہ میں بھی پڑھ چکی ہیں، وَمِنَ النَّاسِ مَن يُعْجِبُكَ قَوْلُهُ فِي الْحَيَاةِ الدُّنْيَا، وہاں پہ يُعْجِبُكَ پڑھا، یہاں پہ تُعْجِبُكَ، کہ تجھے بڑی خوش کن لگتی ہیں، بڑے جو ہیں وہ شاندار لگتے ہیں. کیا اجسامہم، ان کے جسم. وَإِن يَقُولُوا، اور اگر وہ بولیں، تسمع لقولهم، آپ سنتے رہ جائیں ان کے قول، وہ باتیں کریں تو آپ ان کی باتیں سنتے ہی رہ جائیں. اس کے کیا معنی ہیں؟ اصل معنی یہ ہیں کہ بات صرف اتنی نہیں کہ ان کے جسم ہی بڑے اچھے لگتے ہیں، بلکہ ان کی باتیں بھی جو ہیں نا، جو ان کی تقریریں ہوتی ہیں، ان کی باتیں، ان کی تقریریں بڑی موہ لینے والی ہوتی ہیں، دلوں کو موہ لیتی ہیں. تو یہاں پہ ان کے ظاہر کی اور ان کے باطن کی دونوں سے جو ہے نا پردہ اٹھایا جا رہا ہے. اب آپ دیکھیے کہ گویا کہ منافق جو ہے، اس کی عادتیں کیسی ہوتی ہیں منافقین کی، اور اس کے علاوہ ان کا جسم اور جسہ کیسا ہوتا ہے. اس سلسلے میں ایک بات یاد رکھیے کہ پہلے بات جسم کی آئی ہے اور دوسری طرف بات آئی ہے ان کی باتوں کی. تو منافقین جو تھے نا، ان کے جسم بڑے پلے ہوئے تھے، ان پر بڑی پالش سی ہوئی بھی، جیسے شکل کے لحاظ سے بڑے خوش لباس، خوبصورت لگتے تھے. اس کی کیا وجہ تھی؟ ان کے مالی حالات بہت اچھے تھے، حلال اور حرام سے انہوں نے ہر طرح کی جو ہے وہ دولت سمیٹ کر جو ہے وہ رکھی تھی، اکٹھی کی ہوئی تھی. پھر وہ انتہائی درجے کے بخیل تھے، آرام اور عیش کو ترجیح دیتے تھے، جہاد پہ جاتے ہی نہیں تھے، اور پھر جب بھی دین کے لیے پیسوں کو خرچ کرنے کی ضرورت ہوتی تھی، جب ان سے کہا جاتا تھا کہ اللہ کے راستے میں پیسے خرچ کریں، تو ایک جو ہے کوڑی تک خرچ کرنے کے روادار نہیں ہوتے تھے. اور ان کا سردار جو مشہور منافق عبداللہ بن ابئی، بڑا دولت مند تھا، اور اس کے جتھے کے دوسرے آدمی بڑے خوشحال تھے. तो ये मुआशी लिहाज से भी रईस था और इसके साथी भी। अच्छा, देखने में अब्दुल्ला बिन उबई कैसा था? देखने में बड़ा खूबसूरत लंबे कदो कामत वाला जवान था। गज़वे बदर के कैदियों में आप सल्लल्लाहु अलैहि वसल्लम के चचा हजरत अब्बास भी थे ना, नंगे थे, तो इसी की कमीज इनको पूरी आ सकती थी, तो आपने अब्दुल्ला बिन उबई से उसकी कमीज मांगी तो उसने दे दी। फिर आपने उसकी इस नेकी का बदला कब दिया था? जब अब्दुल्ला बिन उबई मरा और इसके बेटे अब्दुल्ला ने, जो सच्चा मुसलमान था, आपसे दरखास्त की कि आप अगर अपनी कमीज दे दें तो मैं ये अपने बाप को पहना दूं, और आपने दे दी थी। आप उस एहसान का बदला चुकाना चाहते थे। अच्छा, अब आप देखें कि ये लसान भी था, सीन पर आप शद दे दें। लसान का मतलब क्या होता है? बातें करना और बातों से खुश और मुतमिन करने का ढंग किसी को आए। लसानुल अरब जैसे कहते हैं ना, या लसानुल जबान, तो लसान बहुत चरब जबान को कहा जाता है, कि कोई बातें करे तो लच्छेदार उसकी बातें, और सुनने वाला सुनता ही रह जाए। तो वो भी और उसके साथी जो थे वो इस तरह की सिफात के मालिक थे। तो यहाँ पे बताया जा रहा है कि मुनाफिक जो है उनका किरदार क्या होता है, कि जाहिरी तौर पे भी वो बड़े खूबसूरत से लगते हैं, और उनकी जो बातें होती है ना, कि ऐसी जैसे कि बातों के जो है वो कोई बातों का रुस्तम हो। और बातें कैसी करते थे? जैसे अभी आपने सूरत मुनाफिकून की आयत नंबर 1 में पढ़ा, कालू नशहदु इन्नका ला रसूलुल्लाह। अब वो ऐसे कह रहे हैं कसम उठाकर, और अल्लाह ताला कह रहे हैं वल्लाहु यशहदु इन नल मुनाफिकीन लकाज़िबून। ठीक है ना? तो कस्मों के जरिए मुसलमानों के अंदर अपनी जगह बनाते थे, और ईमान के तकाजे पूरे नहीं करते थे, लेकिन कस्में खा खा कर अपने लिए आसानियां, उजर, बहाने वो तलाश करते थे। कस्मों की आड़ में वो शिकार करते थे, मुसलमानों की जमात में रखने पैदा करते थे। मुसलमानों की जमात में आते, उनके राजों से वाकिफ होते, फिर दुश्मनों को खबरें देते। जो मुसलमान होते थे उनको बदगुमान करते, उनके दिल में शुभात और वसवसे डालते। इस तरह से उनका किरदार जो था वो बड़ा ही खराब किरदार था। और अब यहां पे अल्लाह ताला कह रहे हैं कि तुम इनकी बातें सुनो तो सुनते ही रह जाओ। फिर क्या कहा? कान नहुम खुशुब मुसन्नदा, कान नहुम, गोया के वो हैं। हम की जमीर किसके लिए आई है? मुनाफिक के लिए आई है, मुनाफिकीन के लिए, क्योंकि हम गोया के वो हैं खुशुबुन। और खुशुब जो है इसका वाहिद है खशब, लकड़ी के इस्तेमाल होता है। अब आप देखें कि लकड़ी के लिए तो हतब भी आया है ना, और यहां पे फिर खुशुब क्यों आ गया? तो हतब में और खुशुब में क्या फर्क है, ये बात आप याद रखिएगा। हतब ऐसी लकड़ी होती है जो सिर्फ जलाने के काबिल हो, और जो खुशुब है वो हतब की निस्बत जो है वो अहम होती है, कि वो कारामद भी हो, सख्त भी हो, मोटी भी हो, जैसे इमारत में काम आने वाली लकड़ी। अब देखें कि इमारत में जो लकड़ी काम आती है वो आम लकड़ी तो नहीं होती, वो कौन सी लकड़ी होती है? जो मजबूत लकड़ी होती है। तो ऐसी लकड़ी जो मजबूत हो, जो इमारत में, या फिर जो है वो जैसे फर्नीचर वगैरह बनाया जा रहा है तो उसमें काम आए, तो उस लकड़ी के लिए जो है ये लफ्ज इस्तेमाल किया जाता है। तो गोया के फिर आम लकड़ी नहीं है बल्कि खास लकड़ी। तो ये कैसे हैं? कान नहुम खुशुबुन, गोया के ये लकड़ी के कुंदे हैं, लकड़ी के कुंदे हैं, मुसन्नदा, जो दीवार के साथ चुनकर रख दिए गए हैं। और मुसन्नदा जो है इसके माने क्या हैं? ये सब मफूल है, सीन नून दाल इसका रूट है। इसके माने हैं टेक लगाना, या फिर इसके माने क्या हैं? मजबूत करना। अब आप देखें कि यहाँ पर क्या बात बताई जा रही है कि उनके किरदार को वाजे करने के लिए कुरान ने दो लफ्ज इस्तेमाल किए हैं, एक बात तो खुशबुन और दूसरी बात के मुसन्नदा। अब आप देखें कि मुसन्नदा जो है इसमें भी अहम बात यह है कि गोया के लकड़ी जो है शानदार है, खूबसूरत है और काम में आने वाली है, लेकिन लकड़ी का हाल यह है कि उसको दीवार के साथ लगाकर खड़ा कर दिया गया है। अब दीवार के साथ उसको क्यों खड़ा किया गया? क्योंकि बजाहिर वो बड़ी खूबसूरत है लेकिन उसके अंदर जो है वो ताकत नहीं है, अंदर से घुन ने उसको खा लिया है, अंदर से वो खत्म है लकड़ी, दीवार के सहारे उसको खड़ा किया गया है। क्योंकि सन्नदा सीन नून दाल से है इतमाद करना, भरोसा करना, सहारा लेना। सन्नदा शद आ गई, दो नून हो गए ना, सहारा देना और मजबूत करना। जैसे छत की कड़ियां कमजोर हों तो इनके नीचे एक और लकड़ी खड़ी करके छत को मजबूत किया जाता है। आपने देखा है बाज छतों के नीचे लकड़ियां जो है वो खड़ी की हुई होती हैं, उसके लिए ये लफ्ज जो है वो इस्तेमाल किया जाता है कि सहारा देकर मजबूत करना, टेक देना उस। तो ये बजाहिर तो ये बड़े खूबसूरत है इनके जिस्म, लेकिन निफाक ने अंदर से इनको खोखला कर दिया है, झूठ ने इनको अंदर से खोखला कर दिया है। ये ऐसे ही हैं जैसे कि लकड़ी के कुंदे, ऐसी लकड़ी जो बड़ी वैसे कारामद हो, सख्त और मोटी हो, लेकिन अंदर से उसको किसी ने घुन ने खा लिया हो। तो जिस तरह घुन लकड़ी को अंदर से खाता है ना, तो ये जो मुनाफिक हैं जिनके जिस्म बड़े खूबसूरत हैं, इनकी बातें बड़ी दिलकश हैं, तो इनको किस चीज ने फिर खत्म कर दिया अंदर से? निफाक के घुन ने इनको अंदर से खत्म कर दिया है। अब ये ऐसे ही है जैसे कि दीवार के साथ इनको लगाकर खड़ा कर दिया जाए। आप सोच लें कि कुरान ने कैसी खूबसूरत बात की है, कैसी जबरदस्त मिसाल दी है। अब आप देखिए कि बाज लोगों को दीवार के साथ टेक लगाने की जरूरत पेश आती है, वो खुद इतने मजबूत नहीं होते, मजबूत लग रहे होते हैं तो दीवारों के साथ तकिए लगाकर बैठना। तो अल्लाह ताला कह रहे हैं कि ये मुनाफिक इंसान नहीं है, ये लकड़ी के कुंदे हैं, इनको लकड़ी से तशबीह दी गई है। अब लकड़ी कैसी होती है? बेजान होती है, बेरूह होती है और इखलाक की रूह से खाली होती है, और अगर उसको दीवार के साथ टेक लगा दी जाए तो वो इतनी नकारा है कि अपने वजन पर खड़ी भी नहीं हो सकती। लकड़ी फायदा कब देती है? जब वो बगैर किसी सहारे के खुद खड़ी भी हो और छत के लिए सहारा बने, है ना, फर्नीचर है उस पर आप बैठते हैं, आपके लिए वो मुफीद बन जाए, लेकिन या वो दरवाजे के अंदर लग जाए फर्नीचर के अंदर छत के साथ, लेकिन अगर वो इतनी नकम्मी लकड़ी है कि वो किसी के लिए सहारा तो नहीं बन सकती, उसको खुद सहारे की जरूरत है कि वो दीवार के साथ कुंदे की शक्ल में रख दी गई है, उसको टेक की जरूरत है, तो इसका ये मतलब है कि अंदर से खोखली है, अंदर से वो लकड़ी जो है वो खाली है। तो यहां पर मुनाफिकीन का किरदार बताया जा रहा है, उनका बातिन जाहिर क्या है? खूबसूरत जिस्म, खूबसूरत बातें। बातिन क्या है? जिस्मों के अंदर जो दिल है वो ऐसे ही हैं जिन पर मोहर लगी हुई है। पीछे आपने मोहर पढ़ा ना, तबा आला कुलूबहिम, तो दिलों पर मोहर है और दिल इनके ऐसे हैं जैसे लकड़ी के खोखले कुंदे, इन्हें लिबास में ना आकर दीवारों से टेक लगा दी गई है। खोखला है, अंदर कुछ नहीं है, जान नहीं है, और खोखले कैसे हो गए? निफाक की वजह से, झूठ की वजह से, मुनाफकत की वजह से, कसमें खाने की वजह से, फिका ना होने की वजह से, अकल ना होने की वजह से। इनका हाल क्या है? या सबूना कुल्ला सेहतन अलेहिन, या सबूना ये समझते हैं कुल्ला सेहतन हर जोर की आवाज को। और सेह किसे कहते हैं? लकड़ी को जब काटा जाता है तो लकड़ी के को चीरा जाता है तो जो उस वक्त आवाज आती है चीर फाड़ के वक्त की, या फिर कपड़े को जब फाड़ा जाता है तो एक आवाज आती है, उसके लिए लफ्ज इस्तेमाल होता है। इस तरह क्योंकि वो एक जोर की चिंगाड़ और आवाज होती है तो हर जोर की आवाज को सेहा कहा जाता है। यह सबूना कुल्ला सेहतन, صحتن، ہر زور کی آواز کو یہ کیا سمجھتے ہیں؟ علیہم، اپنے خلاف، علا یہاں پہ خلاف کے لیے آیا ہے، اپنے اوپر اپنے خلاف سمجھتے ہیں. یہاں پہ ان کے مجرمانہ ضمیر کی تصویر کھینچی گئی ہے کہ ان کے دلوں میں چونکہ نفاق ہوتا ہے نا، ایمان تو ہوتا نہیں، اور منافقت کی آڑ میں سارا کھیل کھیل رہے ہوتے ہیں. اب ان کو کیا ہوتا ہے کہ ان کا دل ہر وقت دھڑکتا رہتا ہے، پتا کھڑکا دل دھڑکا، ہر وقت دھڑکتے رہتے ہیں کہ کوئی ایسا واقعہ نہ آ جائے کہ ان کے جرائم کے راز جو ہے وہ فاش ہو جائیں. ان کی حرکتیں جو ہیں اہل ایمان کے صبر کے پیمانے کو جو ہے وہ لبریز نہ کر دیں، اہل ایمان کے ان کی خبر نہ لے لیں. ان کو دھڑکا لگا رہتا تھا کہ بستی میں کہیں زور سے کوئی آواز آئی، کہیں کوئی شور بلند ہوا، کہیں جیسے کوئی آواز آئی تو سہم جاتے تھے، خیال کرتے تھے لو ہماری شامت نہ کہیں آ جائے، کیونکہ ہمارا جو اندر کا چور ہے وہ دوسروں کو کہیں پتہ تو نہیں چل گیا. یہ جو لوگ آ رہے ہیں، یہ مسلمان جو آ رہے ہیں، کہیں اب ان کو ہمارے نفاق کا تو پتہ نہیں چل گیا، ہماری باتوں کا پتہ تو نہیں چل گیا. کتنے خوبصورت قرآن نے الفاظ استعمال کیے ہیں. مجرمانہ ضمیر کی تصویر اور اس کی منظر کشی، اس سے اچھے الفاظ اور کوئی نہیں ہو سکتے. کیوں؟ کہ ان کے پاس طلاقت لسانی ہے، زبان کی طاقت، کرتے کراتے کچھ نہیں ہے نا. بزدل قسم کے لوگ ہیں، بجلی کڑکتی ہے سمجھتے ہیں ہم پہ ہی گرے گی، ان کی بزدلی کا یہ حال ہے. کہیں جنگ ہو جائے تو کہتے ہیں بس موت آ جائے گی، جانا ہی نہیں ہے. یا سبون کل صحت علیہم، پھر فرمایا ہم العدو، یہ پکے دشمن ہیں. ہم کی ضمیر کون سی ضمیر ہے؟ ضمیر متصل ہے یا منفصل؟ منفصل ہے، الگ ہو کر آئی ہے اور تاکید کے لیے ہے. یہ ہیں پکے دشمن، العدو، اور ادو کا لفظ جو ہے یہ اسم جنس ہے، یہ پکے دشمن ہے. فاحذرہم، ان سے بچ کر رہو. معنی کیا ہے؟ کہ ان کے ظاہر سے دھوکہ نہ کھانا، ان کی خوش لباسی، اچھے چہرے، ان کی اچھی اچھی باتیں، ان سے دھوکہ نہ کھانا. کیونکہ آج بھی منافقین کا کردار جو مسلمانوں میں پایا جاتا ہے، باتیں بڑی کرتے ہیں. گفتار کا یہ غازی تو بنا، کردار کا غازی بن نہ سکا. فاحذرہم، ان سے بچ کر رہیے. قاتلہم اللہ، اللہ کی مار ان پر. اب یہاں پہ کیا ہے؟ یہاں پر اللہ تعالی کی طرف سے فیصلے کا اعلان کیا جا رہا ہے کہ اللہ کی طرف سے ان کے لیے فیصلہ ہو گیا کہ اب اللہ کی مار ان پر پڑ کر رہے گی. ویسے تو قاتلہم جو ہے اس کے معنی کیا ہیں؟ عربی محاورے میں یہ لفظ لعنت، پھٹکار اور مذمت کے لیے استعمال کیا جاتا ہے. تو اردو زبان میں ہم کسی کی جب برائی بیان کرتے ہیں تو ہم کہتے ہیں نا ستیاناس، اس کا بڑا خبیث ہے وہ. تو مقصد کیا ہوتا ہے؟ اس کی خباثت کی شدت کو ظاہر کرنا، نہ کہ اس کے حق میں بد دعا کرنا. تو ایک رائے کیا ہے کہ یہ ان کے لیے جو ہے وہ ڈانٹ ہے، ان کے حال پر اظہار افسوس ہے، اللہ غارت کرے ان کو، یہ کس طرح عمدے کر دیے گئے، اور یا پھر یہ کہ ان کے حق میں یہ بد دعا بھی ہے. انا یوفکون، کدھر یہ الٹے پھیرائے جاتے ہیں. اور حمزہ فا کاف، حمزہ فا کاف افت جو ہے، اس کے معنی کیا ہوتے ہیں؟ کسی چیز کو اس کے سیدھے رخ سے الٹ دینا. جیسے اب میرے پاس یہ جگ گلاس ہے اور جگ پانی کا بھرا ہوا ہے، اب جگ سیدھا رکھوں گی اس کے اندر پانی ہے تو فائدہ، اب اس کو الٹ دیا پانی سارا گر جائے گا، تو چیز الٹی ہو گئی نا. چھت ہے ہمیں نظر آ رہی، اس کو الٹا کر دیا جائے تو سب کچھ تباہ و برباد. تو اب کیا ہے کہ یہ الٹے پھیرائے جا رہے ہیں، کیسے؟ ایمان سے نفاق کی طرف اوندہ چل رہے ہیں. تو اوندہ کیوں چل رہے ہیں؟ اس کی کیا وجہ ہے کہ انا یو فکون؟ اوندہ چلنے کی وجہ شیطان، برے دوست، ان کے اپنے نفس کی اغراض، ان کی بیویاں، ان کے بچے، حسد، بغض، تکبر اور دنیا پرستی. یہ بہت سی اغراض ہیں جنہوں نے ان کو الٹے راستے پہ چلا دیا ہے. وَإِذَا قِيلَ لَهُمْ تَعَالَوْا، اور جب ان سے کہا جاتا ہے تَعَالَوْا، آؤ. ویسے آنے کے لیے بھی آنا، قرآن میں مختلف الفاظ جو ہے وہ استعمال کیے گئے ہیں، ہے نا، لیکن تَعَالَوْا جو ہے اس کے معنی ہوتے ہیں بلندی. تال عین لام واؤ سے ہے، کسی کو بلند جگہ یا بلند مقصد کی طرف بلانا، किसी को ताजीम से बुलाने के लिए इस्तेमाल होता है। ये अमर हाजिर का सीगा है। बुलाने के लिए कुराना, बुलाना, पांच लफ्ज कुरान में आए हैं और ताल उसका पांचवा दर्जा है। वाइजा कीला लहुम तालो, जब इनसे कहा जाता है कि आओ, यस्तग़फिर लकुम रसूलुल्लाही, के अल्लाह का रसूल जो है वो तुम्हारे लिए मग़फ़रत की दुआ करे। तो यहाँ पे इशारा किसकी तरफ है? अब्दुल्ला बिन उबई की तरफ। और अब्दुल्ला बिन उबई जो है उससे क्या गलती हो गई थी? आपको मैंने अभी ये बात बताई थी कि जब जो है वो हजरत जैद बिन अरकम का वाक्या, कि हजरत जैद बिन अरकम जो थे उन्होंने सारी उनकी बातें सुनी और रसूल अल्लाह को बताई, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फिर भी जैद बिन अरकम की बात पर यकीन ही ना किया, आपने उसकी बात पर यकीन ही ना किया और अब्दुल्ला बिन उबई ने इनकार कर दिया। उसने इनकार किया और फिर उसको क्या कहा गया था कि अब्दुल्ला बिन उबई ने जो है झूठ बोला रसूल अल्लाह के पास जाकर, और फिर बाद में आयतें नाजिल हो गई, उसका झूठ पता चल गया। या फिर क्या है कि वो जो उसने कहा था कि मदीना पहुंचकर इज्जत वाला जलील को निकाल बाहर करेगा, और फिर बाद में और भी इस तरह की मुख्तलिफ उसकी महफिल में जो बातें थी जब रसूल अल्लाह को पता चल गई और अंसार को भी पता चल गई, और फिर उससे कहा गया कि तुम जाओ रसूल अल्लाह से माफी मांगो अपनी बात की, तो उसने तड़क कर जवाब दिया, तुमने कहा कि उन पर ईमान लाओ, मैं ईमान लाया, तुमने कहा अपने माल की जकात दो, मैंने जकात भी दे दी, अब बस ये कसर रह गई है कि मैं मोहम्मद को सजदा करूं, अब तुम माफी मांगने के लिए कह रहे हो। तो यहाँ पे यही बात कही जा रही है कि जब उनसे कहा जाता है कि आओ कि अल्लाह का रसूल तुम्हारे लिए मगफरत की दुआ करे, यस्तग़फिर लकुम रसूलुल्लाही लव्व रऊसहुम, तो ये अपने सर को झटक देते हैं। वरईताहुम, और तुम देखते हो, यसुद्दूना, कि ये रुकते हैं, रोकते हैं, क्योंकि सद्दा का लफ्ज लाजिम और मुतद्दी दोनों तरह आता है, खुद रुकना और दूसरों को रोकना, रुकते भी हैं और रोकते भी हैं। महुम मुस्तकबिरून, और बड़े घुमंड के साथ होते हैं। ये हालत इनकी उस वक्त क्या होती है कि घुमंड के साथ अल्लाह के नबी के पास आने से रुक जाते हैं। और ये जो है वो लव वव रऊसहुम, इसके मानी क्या है? बुखारी की रवायत से ही, बुखारी की तफसीर में लिखा है कि हर्रकु रऊसहुम इस्तहजू बिन नबी, ये लोग सर को हरकत देते हैं, और ये हरकत देना इस अंदाज में होता है जैसे कि रसूल अल्लाह का मजाक उड़ाना मकसूद होता है। तो क्या कहते हैं कि मजाक उड़ाते हैं, जैसे सर हिलाना, कि ये भी क्या बात हुई कि अब हम उनके पास जो हैं वो जाएं कि वो हमारे लिए इस्तग़फार की दुआ करें। तो एक तो रसूल के पास इस्तग़फार के लिए आते नहीं है कि ऐ अल्लाह के नबी आप मेरी गलती माफ कर दें, और अल्लाह से भी दरख्वास्त करें कि मेरे गुनाह माफ कर दें, और दूसरा ये कि गुरूर के साथ अपने सर को झटक देते हैं, अपनी जगह बैठे बैठे अल्लाह के रसूल की जो है वो तौहीन करते हैं। तो ये क्या है? ये इनके मोमिन न होने की अलामत है। सवाउन अलैहिम, ए नबी सल्लल्लाहु अलैहि वसल्लम, यक्सा है इनके लिए, अस्तग़फरता लहुम, तुम इनके लिए मग़फ़रत की दुआ करो, अम लम तस्तग़फिर लहुम, या आप इनके लिए मग़फ़रत की दुआ जो है वो ना करो, यानी आप इनके लिए मग़फ़रत की दुआ मांगे या ना मांगे, मांगना या ना मांगना दोनों बराबर है। क्यों? नहीं यग़फिर अल्लाहु लहुम, अल्लाह हरगिज इनको माफ नहीं करेगा। अब सूरत तौबा, जो सूरत मुनाफिकून के 3 साल बाद नाजिल हुई, वहां ज्यादा ताकीद से कह दिया गया, क्या कहा कि तुम चाहे इनके लिए इस्तग़फार करो या ना करो, अगर तुम 70 मरतबा भी इनके लिए दुआए मग़फ़रत करो तो अल्लाह इनको हरगिज माफ नहीं करेगा। सूरत तौबा की आयत 80 को आप पढ़ लें, और फिर जो है मजीद सूरत तौबा की आयत 84 में कहा कि अगर इनमें से कोई मर जाए तो इनकी नमाज जनाजा कभी ना पढ़ना और ना इसकी कब्र पर खड़े होना, इन लोगों ने अल्लाह और उसके रसूल से कुफर किया है और ये फासिक होने की हालत में मरे हैं। अब यहाँ पे भी कहा जा रहा है लन यग़फिर अल्लाहु लहुम, अल्लाह हरगिज इनको माफ नहीं करेगा। इन्नल्लाहा ला यहदिल क़ौमल फासिकीन, बेशक अल्लाह फासिक लोगों को ہدایت نہیں دیا کرتا. اس کی کیا وجہ ہے کہ اللہ کا نبی بھی مغفرت کی منافق کے لیے دعا کرے؟ تو کہا جا رہا ہے کہ آپ کا دعا کرنا یا نہ کرنا دونوں برابر ہے اور اللہ ہرگز ان کو معاف نہیں کرے گا. اس کی اصل وجہ یہ ہے کہ ان کا نفاق. اگر کوئی اپنے کفر اور نفاق سے خود تائب نہ ہو, خود وہ توبہ نہ کرے اور حالت نفاق میں ہی مر جائے, اور اپنی زندگی میں بھی وہ اگر نفاق پر اصرار کرے اور کفر پر جمع رہے, تو دوسروں کا ان کے لیے استغفار کی دعا کرنا کہ اللہ اس کو معاف کر دے کوئی معنی نہیں رکھتا. مثلا آپ دیکھیں کہ بعض اوقات ایسا ہوتا ہے کہ ایک گھر کے اندر دو لوگوں کی لڑائی ہو جاتی ہے, جیسے میاں بیوی کی لڑائی ہو گئی. اب کیا ہے کہ غلطی میاں کی بھی ہے, غلطی بیوی کی بھی ہے. بعض اوقات یہ ہوتا ہے کہ غلطی دونوں کی ہوتی ہے, ایک کی ذرا تھوڑی ہوتی ہے, ایک کی ذرا زیادہ ہوتی ہے. لیکن بعض گھروں میں اور بعض خاندانوں میں اور بعض افراد کی یہ عادت ہوتی ہے کہ وہ ساری زندگی اپنی غلطی نہیں مانتے. جیسے عام طور پر مرد غلطی نہیں مانتے, عورتیں جو ہیں وہ زیادہ تر ان کی غلطی نہ بھی ہو معافی انہی کو مانگنی پڑتی ہے, کیونکہ گھر کی گاڑی چل نہیں سکتی جب تک کہ معافی مانگی نہ جائے. مرد اپنی مردانگی کے خلاف سمجھتا ہے اس بات کو کہ اگر وہ اپنی غلطی کا اقرار کر لے. تو چلو دنیا کی زندگی میں گھر کی گاڑی کو چلانے کے لیے اگر عورتیں غلطی پر ہو نہیں بھی ہیں اور وہ معافی مانگ لیتی ہیں, اللہ تو جانتا ہے نا, اللہ تو دیکھتا ہے نا, صحیح ہے نا, اللہ تو عدل کرے گا نا. کہ دنیا میں اگر کسی عورت کے ساتھ ظلم بھی ہو رہا ہے, پچھلے دنوں بھی ایک عورت آ رہی تھی اور وہ رو رہی تھی اور کہہ رہی تھی کہ مطلب میرا شوہر زیادتی کرتا ہے لیکن غلطی ہو جائے تو, اتنے سال شادی کو ہو گئے لیکن کبھی وہ اس بات کے لیے تیار نہیں ہے کہ وہ معافی جو ہے وہ مانگے. اب اس میں جو ہے, اب اس کا یہ مطلب نہیں ہے کہ پھر گھر جو ہے اجاڑ دیے جائیں. اگر کوئی غلطی کا اقرار نہ کرے, پھر اپنے دل نادہ کو یہ بات سمجھا لینی چاہیے کہ اگر کوئی حق پر ہے اور جھگڑے کو ختم کرنے کے لیے وہ حق پر ہونے کے باوجود اپنے حق کو چھوڑ دے گا اور جھگڑا اس سے ختم ہوگا, وہ معافی مانگ لیتا ہے, کوئی بات کرتا ہے, تو نتیجہ کیا نکلے گا کہ اللہ اس کو جنت کے وسط میں گھر دے گا. اللہ جانتا ہے, اللہ دیکھ رہا ہے. تو ہمیں کیا کرنا چاہیے اجتماعی زندگی میں, جو ہے وہ کیا کرنا چاہیے کہ جن کی غلطیاں ہیں ان کو ان کی غلطیوں کا احساس بھی دلایا جائے, لیکن ایٹ دی سیم ٹائم ہم یہ بھی کہہ سکتے ہیں کہ اچھا پھر چلو مطلب میری غلطی نہیں بھی ہے لیکن میں پھر بھی آپ سے معافی مانگتی ہوں. بے شک شیطان اس کو یہ کہلوائے گا اس وقت لوگ کہ دیکھا نا جھوٹی تھی نا جس نے معافی مانگی, میں سچی تھی اس لیے میں اکڑ گئی, میں نے معافی نہیں مانگی. تو کیا کرنا چاہیے, گھر کی گاڑی جو ہے اس کو چلتے جانا چاہیے, چلتے رہنا چاہیے اور اس کو گھر کو بچانا چاہیے اور طلاق اور خلع تک نوبت چھوٹی چھوٹی باتوں سے نہ آئے کہ اس کو اپنی انا کا مسئلہ بنا لیا جائے. اسی طرح دو دوستوں میں بھی لڑائی ہو سکتی ہے, دو کلاس فیلوز میں لڑائی ہو سکتی ہے, مسجد کے اندر جانے والے دو کارکنوں میں لڑائی ہو سکتی ہے, دو نمازیوں میں لڑائی ہو سکتی ہے. تو اس کو جو ہے اپنی انا کا مسئلہ جو ہے وہ نہ بنایا جائے. اچھا اب مثلا میں مثال دے رہی تھی کہ میاں بیوی میں لڑائی ہوئی, اب کیا ہے کہ میکے والے سسرال والے دونوں طرف سے لوگ کوشش کر رہے ہیں اور وہ یہ وہ شوہر کو جا کے کہتے ہیں کہ اچھا تم بیوی کو عورت کو معاف کر دو نا, میکے والے بھی سسرال والے مر سے کہتے ہیں عورت کو معاف کر دو, اور بیوی جو ہے اس کو سمجھاتے ہیں کہ تم معافی مانگ لو, یا شوہر کو کہتے ہیں تمہاری غلطی ہے تم مانگ لو, بیوی معاف کر دے. اب ارد گرد والے تو دوسرے کو کہہ رہے ہیں کہ ان کو معاف کر دو اور وہ دونوں معافی نہیں مانگ رہے, جن کی غلطی ہے نا وہ معافی نہیں مانگ رہے, اور ارد گرد والے جو سمجھانے والے ہیں وہ کہہ رہے ہیں کہ ان کو معاف کر دو. تو کیسے معافی ہوگی, کہنے سے تو نہیں معافی ہوگی, جب تک کہ جس کی غلطی ہے وہ معافی نہ مانگے تو معافی تو نہیں ہو سکتی. تو یہ بہت ضروری ہے. اب اس لیے رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے کہ اے نبی تم چاہے ان کے لیے مغفرت کی دعا کرو یا نہ کرو, ان کے لیے برابر ہے, سواء علیہم. کیوں؟ لن یغفر اللہ لہم, اللہ ان کو ہرگز معاف نہیں کرے گا, اس لیے کہ اپنے نفاق کی, اپنے کفر کی, اپنے گناہوں کی انہوں نے معافی نہیں مانگی, تو اللہ ان کو ہرگز معاف نہیں کرے گا. اللہ ان کو چاہیے تھا اپنے گناہوں پر شرمسار ہوتے, اللہ اور اللہ کے رسول کی طرف رجوع کرتے. چونکہ یہ اپنی نافرمانی پر اصرار کر رہے ہیں اور جب تک دل کے اندر ندامت نہ ہو, جب تک غلطی کا احساس نہ ہو, تو آپ یاد رکھیے گا कि तौबा की शराइत पूरी नहीं होती। तौबा की शराइत के लिए नदामत, शर्मिंदगी, फिर माफी मांगना, फिर वो गलती जो की थी जिसकी वजह से ये सारा कुछ हुआ, फिर वो उसका इसरार ना करना, दोबारा ना करना, और जब भी अपनी गलती का एहसास आए तो अल्लाह से माफी मांगना। सूरत निसा आयत 64 में आप पढ़ चुकी, वलौ अन्नहुम इज़ ज़लमू अनफुसहुम जाऊका, और अगर वो जब कि उन्होंने अपनी जानों पर जुल्म किया था तुम्हारे पास आते, फस्तग़फिरुल्लाह, और अल्लाह से मगफरत मांगते, वस्तग़फर लहुमुर रसूलु, और रसूल भी इनके लिए मगफरत की दुआ करता, लवजदुल्लाह तव्वाब रहीमा, तो अल्लाह को तौबा कबूल करने वाला मेहरबान पाते। फिर इसी तरह सूरत तौबा आयत 80 में कहा, इस्तग़फिर लहुम औला तस्तग़फिर लहुम इन तस्तग़फिर लहुम 70 मरतन फलन यग़फिर अल्लाहु लहुम। अब यहाँ पे भी यही बात की जा रही है कि गुनाहों पर इसरार करने वालों को अल्लाह मगफरत से महरूम कर देता है, पैगंबर की दुआ भी उसके लिए मुफीद नहीं होती। इन अल्लाह ला यहदिल कौमल फासिकिन, अल्लाह फासिक कौम की रहनुमाई नहीं किया करता, उनको हदायत नहीं दिया करता। हुमुल्लज़ीना, ये वही लोग हैं। अब आप देख लें कि हम हिसार और ताकीद के लिए है, ज़मीरे मुनफसिल है, अलग होकर आई है। अब अल्लाह जीना से भी पता चल रहा है, लेकिन हम और अल्लाह जीना ना भी आते, यकुलूना भी काफी था, लेकिन हुमुल्ला जीना, यही वो लोग हैं, ये वही लोग हैं जो के यकुलूना कहते हैं, ला तुनफिकू, नहीं खर्च करो, अला मन इंदा रसूल अल्लाही, उन पर जो नजदीक है रसूल अल्लाह के रसूल अल्लाह के जो साथी हैं। रसूल अल्लाह के नजदीक कौन था? रसूल अल्लाह के साथी। तो मुनाफिक ये कहते थे कि रसूल अल्लाह के साथियों पर खर्च करना बंद कर दो, हत्ता यनफदू, ताकि ये लोग मुंतशिर हो जाएं। आपको ये बात याद ही होगी कि अब्दुल्ला बिन उबई ने जो फितना खड़ा किया था उसने क्या कहा था, उसने जो है ये कहा था कि तुमने इन लोगों को अपने मुल्क में जगह दी, इन पर अपने माल तकसीम किए, यहां तक कि अब ये फल फूल कर खुद हमारे ही हरीफ बन गए, ये सब कुछ तुम्हारा अपना ही किया धरा है, और इन कुरैशी कुरैश के कंगलों या रसूल अल्लाह के सहाबा की हालत पर तो ये मिसल सच साबित होती है कि अपने कुत्ते को खिला पिला कर मोटा कर ताकि तुझी को फाड़ खाए, तुम लोग इनसे हाथ रोक लो तो ये चलते फिरते नजर आए, खुदा की कसम मदीना वापस पहुंचकर हम में से जो इज्जत वाला है वो जलील को निकाल बाहर करेगा। तो अब जो है ये क्या कहते हैं, ये कहते हैं कि मुहाजिरीन की मदद बंद कर दी जाए। जब वो मुहाजिर और अंसारी में झगड़ा हुआ और फिर दोनों ने अपनी अपनी हमायत के लिए अंसार और मुहाजिरीन को पुकारा, तो अब्दुल्ला बिन उबई ने अंसार से कहा कि तुमने मुहाजिरीन की मदद की है, इनको अपने साथ रखा है, अब देख लो कि इसका ये नतीजा जो है सामने आ रहा है, इसका इलाज क्या है, इन पर खर्च करना बंद करो, ये खुद ब खुद तितर बितर हो जाएंगे। और फिर उसने कहा कि इज्जत वाला जलील को निकाल बाहर करेगा। और ये जो जुमले थे ना, ये जैद बिन अरकम ने सुन लिए थे और उन्होंने रसूल अल्लाह को जाकर बताए थे। तो यहां पे यही है यनफदू, और मैं आपको बता ही चुकी कि फा द्वाद द्वाद के क्या मानी होते हैं, बिखर जाना, मुंतशिर हो जाना, जैसे शीशा है कि इस तरह टूटे कि फिर वो अलग अलग हो जाए, शीशे का टूट कर रेजा रेजा हो जाना, तो किसी चीज के पूरे अज्जा का आहिस्ता आहिस्ता बिखर जाना, मुतफर्रिक होना, उसके लिए लफ्ज इस्तेमाल किया जाता है। तो कहा कि इन पर खर्च ना करें क्योंकि ताकि ये चले जाए, हत्ता यनफदू, ये चले जाए। अब अल्लाह ताला ने इसका अब्दुल्ला बिन उबई की बात का क्या जवाब दिया, वलिल्लाहि खज़ाइनु समावाति वल अर्दि वलकिन्नल मुनाफिकीन ला यफ्तहून, अल्लाह के लिए हैं खजाने आसमानों के और जमीन के। अब्दुल्ला बिन उबई ये समझता है कि हम अमीर हैं, मदीना के अंसार अमीर हैं जो मुहाजरीन पर खर्च कर रहे हैं, लोगों तुम कैसे भूल गए ये बात कि आसमानों और जमीन के खजाने जो हैं वो तो अल्लाह के लिए हैं। और आप देख लीजिए कि खजाने के लिए कुरान में तीन लफ्ज आए हैं, किंतार, कंस और खजाइन, और तीसरा दर्जा खजाइन का है, और खजाइन जो है इसका वाहिद खजीन है, जखीरा किया हुआ जमा शुदा माल को कहते हैं, जैसे गोदाम, स्टोर, नकदी, یا کوئی دوسری جنس پوشیدہ ہو یا ظاہری ہو. اور خزانہ کے اندر دو چیزیں پائی جاتی ہیں، ایک اکٹھا کرنا، نمبر دو حفاظت کرنا. اور یہ جو خزانہ ہے کسی کا راز بھی ہو سکتا ہے اور اس کے علاوہ کسی کے مال بھی ہو سکتا ہے. تو معنی کیا ہے کہ ایسا خزانہ جس کی حفاظت کا انتظام ہو اور وہ جمع کیا ہو. تو کہا آسمانوں اور زمین کے سارے خزانوں کا مالک تو اللہ ہے. ولکن المنافقین لا یفقہون، لیکن یہ منافق سمجھتے نہیں ہیں. اب آپ دیکھ لیجئے کہ قرآن کا انداز کتنا زبردست ہے، کتنا سخت ہے، کہ اب یہاں پر جو ہے لفظ آ گیا یفقہون، فے قاف ہا، اور یفقہون کا لفظ آپ نے پہلے بھی پڑھا تھا، ہے نا، آیت نمبر 3 میں بھی پڑھا تھا فہم لا یفقہون، آیت نمبر 2 میں پڑھا تھا سا ما کانوا یعملون، آیت 1 میں پڑھا تھا ان المنافقین لکاذبون. ان کا کردار سامنے آ رہا ہے نا، فاسقین بھی انہی کے کردار کو ظاہر کر رہا ہے. اور یہ لفظ جو مستکبرون، یہ بھی ان کا کردار، انا یوفقون، یہ بھی ان کا کردار. تو یہاں پہ بھی کہا کہ یہ بات کو سمجھتے نہیں ہیں، یہ مثالوں سے اپنے مستقبل کی کوئی پلاننگ نہیں کرتے. یقولون، وہ کہتے ہیں، لئن رجعنا، کہ اگر ہم واپس لوٹے، البتہ اگر ہم واپس لوٹے، الی المدینہ، مدینہ کی طرف، لیخرجن، تو ضرور نکال باہر کریں گے. یہ مزار بنون تاکید ہے کہ ہم ضرور با ضرور نکال باہر کریں گے. العزو، عزت والے، منہ الازل، اس سے ہا کی ضمیر کس کے لیے آئی ہے؟ مدینہ کے لیے. تو عزت والے جو ہیں مدینے سے نکال باہر کریں گے کن کو؟ الازل، ذلیل لوگوں کو. تو منافق جو تھے یہ ذلیل کس کو سمجھتے تھے؟ یہ ذلیل جو تھے یہ صحابہ کو سمجھ رہے تھے نا، جو مہاجر تھے. اذلہ ذلیل کی جمع ہے، اس کی ضد جو ہے اعزہ ہے، اعزتو، جو عزیز کی جمع ہے. اعزتن جو ہے یہ کیا ہے؟ واحد. اور اذلت جو ہے یہ جمع ہے ذلیل کی، اور اذلہ کی ضد ہے اعزہ، اور اعزتن بھی جمع ہے، اس کا واحد ہے عزیز. عزیز واحد ہے اور ذلیل واحد ہے، اور اذلتن اور اعزتن جمع ہے. اب آپ دیکھ لیں کہ ذلیل کے معنی کیا ہوتے ہیں، کمینے کے، رذیل کے، اور عزیز کے معنی ہوتے ہیں جو قریبی رشتہ دار بھی ہوتے ہیں. بالا دست کے لیے بھی یہ لفظ عزیز کا استعمال کیا جاتا ہے نا. تو اب یہاں پہ بتایا جا رہا ہے کہ انہوں نے یہ کہا کہ عزت والے ذلیل کو نکال باہر کریں گے. اور ازل جو ہے یہ افعل تفضیل کا صیغہ ہے، ازل، اور از جو ہے یہ بھی وہی صیغہ ہے نا. تو انہوں نے کہا کہ زیادہ عزت والے زیادہ ذلیل کو نکال باہر کریں گے، اور اپنے آپ کو منافقوں نے زیادہ عزت والا سمجھا. اور یہ فکرہ کس نے بولا تھا؟ عبداللہ بن ابی نے یہ جملہ بولا تھا. اور اللہ تعالیٰ کہتے ہیں وَلِلَّهِ الْعِزَّتُ وَلِرَسُولِهِ وَلِلْمُؤْمِنِينَ، اور عزت کس کے پاس ہے؟ اللہ کے لیے ہے، اور اس کے رسول کی ہے، اور مومنوں کی ہے. وَلَكِنَّ الْمُنَافِقِينَ لَا يَعْلَمُونَ، لیکن منافق لوگ اس بات کی حقیقت کو جانتے ہی نہیں ہیں، سمجھتے ہی نہیں ہیں کہ عزت جو ہے وہ کس کے پاس ہے. تو یہاں پہ یہ جو آیت نمبر 7 کا آخر ہے، اس میں بھی عبداللہ بن ابی کی بات کا جواب ہے، اور یہ آیت نمبر 8 جو ہے اس میں بھی عبداللہ بن ابی کی جو زہر آلود فکرہ تھا اس کا جو ہے وہ جواب دیا گیا ہے. کیونکہ اس نے کہا تھا کہ مدینہ پہنچ کر عزت والے ذلیل لوگوں کو نکال باہر کریں گے، تو اللہ تعالیٰ نے اس کے جہالت کا جو نعرہ تھا اس کا جواب دیا کہ عزت اللہ کی، اللہ کے رسول کی، اور سارے مومنین کی ہے، لیکن منافق کے جو ہیں وہ اس بات کو سمجھتے نہیں ہیں. کتنی خوبصورت بات کہی ہے نا. منافق یہ سمجھتے تھے کہ ہمارا جو قول فعل کا تضاد ہے اس سے ہم دنیا حاصل کر لیں گے، ہمیں فائدہ ہو جائے گا، لیکن یہاں پھر یہ بات کہی جا رہی ہے کہ وہ اس بات کو سمجھتے ہی نہیں ہیں. تو یہاں پر جو ہے یہ پہلا رکوع مکمل ہوتا ہے، اور منافقین کا کردار جو ہے وہ کھول کر سامنے رکھا جاتا ہے. اور کہتے ہیں کہ جب یہ آیتیں نازل ہو گئیں اور اللہ تعالیٰ نے عبداللہ بن ابی کا جھوٹا ہونا ثابت کر دیا، تو رسول اللہ صلی اللہ علیہ وسلم نے جو ہے وہ हजरत ज़ैद बिन अरकम को जो है वो बुलाया, बुलाकर हंसते हुए उनका कान पकड़ा। ज़ैद बिन अरकम कहते हैं रजी अल्लाह नो कि रसूल अल्लाह ने मुझे बुलाकर हंसते हुए मेरा कान पकड़ा और फरमाया, लड़के का कान सच्चा था, अल्लाह ने खुद इसकी तस्दीक कर दी। कहते हैं कि वो ज़ैद बिन अरकम कहते हैं कि जब मैंने अब्दुल्ला बिन उबई का ये कॉल रसूल अल्लाह तक पहुंचाया और उसने साफ इनकार कर दिया और इस पर कसम खा गया, तो अंसार के बड़े बूढ़ों ने और खुद मेरे अपने चचा ने मुझे बहुत मलामत की, हत्ता कि मुझे ये महसूस हुआ कि हजूर ने भी मुझे झूठा और अब्दुल्ला बिन उबई को सच्चा समझा है। इस चीज से मुझे ऐसा गम लाहक हुआ जो उम्र भर कभी ना हुआ, और मैं दिल गिरफ्ता होकर अपनी जगह बैठ गया। फिर ये जब ये आयतें नाजिल हुई तो फिर रसूल अल्लाह ने जो है ना इस बात की तस्दीक की। समझ आई बात की, कि अल्लाह जो है किसी का सच साबित करना पे आए तो कुरान से वही नाजिल कर दे, ठीक है ना। तो ये है क्या असल बात, कि अल्लाह ताला ने जो है वो छोटे से लड़के की बात जो थी उसके लिए वही नाजिल कर दी। तो इससे हमें क्या बात पता चलती है कि कुछ चीजें दुनिया में जाहिर हो जाती हैं कि ये सच्चा है ये झूठा है, कुछ चीजें जाहिर नहीं भी होती तो घबराई नहीं। मालिक यौमिद्दीन, रोजे जजा का मालिक है, जब कयामत आएगी तो झूठे का झूठ और सच्चे का सच जो है वो निखर कर सामने आ जाएगा। अब दूसरा रुकू जो है शुरू होता है,